यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। एयर डायनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु। दुर्घटनाको छानबिन गरी 30 दिनभित्र प्रतिवेदन पेश गर्न सरकारद्वारा जाँचबुझ आयोग गठन। प्रमुख 3 दलका शीर्ष नेता समक्ष शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकमा सहजीकरण गर्न गठित कार्यदलद्वारा प्रतिवेदन पेश। यसै अधिवेशनबाट विधेयक पारित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको सांगठनिक अभियान सञ्चालन लगायत 11 प्रस्तावमा छलफल शुरू। बंगलादेशको अन्तरिम सरकारको जिम्मेवारी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई र कावा महिला भलिबल नेशन्स लीगको उपाधिका लागि नेपाल र भारत बीच खेल जारी। 3 सेट सकिँदा नेपालले 2-1 अग्रता।
भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। नुवाकोटको शिवपुरीमा एयर डायनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 4 पुरूष र 1 महिला रहेका छन्। आज दिउँसो 1:54 भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रोबेसीका लागि उडेको हेलिकप्टर 3 मिनटपछि सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो। हेलिकप्टरमा पायलट अरूण मल्लसहित 4 चिनिया नागरिक सवार रहेको एयर डायनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिनुभयो। सरकारले एयर डायनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पायलट सुभाष थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको। बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। 3 सदस्यीय दुर्घटना जाँचबुझ आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र वरिष्ठ डिभिजनल इन्जिनियर एरोनोटिकल तनुजा पोखरेल सदस्य रहनु भएको छ। आयोगलाई काम शुरू गरेको मितिले 30 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश रहेको छ। मन्त्री परिषद बैठकले दुर्घटनामा परि निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै यात्रु रहेका मृतकहरू सबै चिनिया नागरिक भएकाले सरकारले चीन सरकार र चिनिया जनताप्रति समेत समवेदना व्यक्त गरेको मन्त्री गुरूङले बताउनुभयो।
सो दुर्घटनामा चालक सहित 4 जना यात्रुको चाहिँ मृत्यु भएको छ। नेपाल सरकार सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ। यस घटनामा मृत्यु भएका यात्रुहरू सबै चाइनिज चिनिया नागरिकहरू भएको, यसकारणले नेपाल सरकार चीन सरकार र चिनिया जनताप्रति पनि हार्दिक संवेदना व्यक्त गर्न चाहन्छ र यो घटनाको छानबिनका लागि जाँचबुझको लागि दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको छ। जाँच आयोगको चाहिँ कार्यावधि काम शुरू गरेको मितिले 30 दिनको हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डायनेस्टीको हेलिकप्टर दुर्घटना भएकोमा दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले 14 दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद भएको उल्लेख गर्नुभयो। 3 प्रमुख दलका शीर्ष नेता समक्ष शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकमा सहजीकरण गर्न गठित राजनैतिक कार्यदलले आज प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन 2071 संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा कार्यदलमा भएको सहमति सहितको प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको बाँकी कामलाई अन्तिम रूप दिन कानूनी रूपमा रहेको अन्योल र द्विविधा हटेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सबै दलको छलफल र सहमतिमा प्रतिवेदन तयार भएकाले अब संसदीय समितिबाट सर्वसम्मतिमा पास हुने र संसदको यसै अधिवेशनबाट विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शान्ति हामी सबैको चाहना हो र यस प्रक्रियालाई, यो सत्यनिर्भर तथा मेलमिलापको अन्तिम प्रक्रियालाई हाम्रा केही कुराहरू थिए, विश्व समुदायले पनि यसलाई स्वीकार्ने मात्रै होइन कि एउटा नमुनाको रूपमा बुझोस्, त्यस उचाइबाट यसलाई लैजाउँ, सर्वोच्च अदालतले फैसला गरेको छ, त्यस फैसलालाई हामी पूर्ण सम्मान गर्दै अगाडि जाउँ, पीड़ित मैत्री बनाऊ कि जस्ता कुराहरूलाई ध्यानमा राखेर, सबै पक्षहरूलाई ध्यानमा राखेर अन्तिम रूपमा द्वन्द्वका अवशेषहरूलाई पनि समाप्त पार्ने र फेरि भविष्यमा यस्तो द्वन्द्व नहोस् भन्नका लागि अहिले यो ऐन बनेको छ र यो ऐन बन्नका लागि बनेको होइन, यो कार्यान्वयनका लागि बनेको हो। त्यसर्थ हामी यसलाई अब तुरन्तै संशोधनलाई पारित गर्छौं र यसलाई कार्यान्वयनमा लैजान्छौं।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय मान्यता र पीड़ित मैत्री विषयलाई ध्यानमा राखेर सहमति भएको र यसको कार्यान्वयन पनि सबैको सहमतिमा नै अगाडि बढ़ने स्पष्ट पार्नुभयो। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यदलले नेपालीले आफ्नो विवाद आफैले समाधान गर्न सक्छन् भन्ने सन्देश दिई विश्वलाई अनुकरणीय उदाहरण दिएको बताउनुभयो।
कार्यदलले अत्यन्तै मेहनत गरेर नेपाललाई चाहिँ एउटा युनिक किसिमको आफैले नै नेपालको चाहिँ जो इन्सर्जेन्सी चाहे भनिन्छ भन्ने गरिन्छ त्यसको चाहिँ समाधान गर्नका लागि जो प्रतिवेदन मेहनत गरेर ल्याउनु सबै उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ। अब हामीले ठुलो पुर्याएको खण्डमा संसारमा नै यो चाहिँ अत्यन्तै नेपाललाई चाहिँ एउटा अनुकरणीय रूपमा अरू देशमा विश्वास दिएको छु मैले।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पीड़ितलाई न्याय प्रदान गर्ने गरी प्रतिवेदन आएको भन्दै संसदको वैधानिक प्रक्रियाबाट यसै अधिवेशनबाट टुङ्गो लगाउन सरकारलाई आग्रह गर्नुभयो। अध्यक्ष प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी ऐन संशोधन गर्न बाँकी विषयमा भएको सहमति, शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्याई सम्पूर्ण नेपाली माझ शान्ति, स्थायित्व र विकासको सन्देश दिन महत्वपूर्ण रहेको बताउनुभयो।
लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय कार्यदलले अरूहरूको पनि सहयोग लिएर धेरै छलफल गरेर पीड़ित मैत्री बनाउने कोशिश त हाम्रो पहिलेदेखि नै थियो, बनाउँदै यसलाई एउटा निष्कर्षमा पुर्याइएको छ। यो हामी सबैको निम्ति, राजनैतिक नेतृत्वको निम्ति मात्रै होइन, समग्र नेपाली जनताको लागि जो शान्ति, स्थिरता र समृद्धिको पक्षमा छन् ती सबैको निम्ति खुसीको कुरा हो। अब यसलाई वैधानिक प्रक्रियाबाट संसदको समितिमा र फुल हाउसमा पनि यसै पटक जाओस् र यसलाई टुङ्ग्याइयोस् र आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतितिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चाहना छ र म सरकारसँग विशेष आग्रह गर्न चाहन्छु।
गृहमन्त्री रमेश लेखकले पीड़ितलाई केन्द्रमा राखेर मेलमिलापको विषय, सशस्त्र द्वन्दमा अंगभंग भएकाहरूको क्षतिपूर्ति र सजायका विषयमा सहमति निकालिएको जानकारी गराउनुभयो। प्रतिनिधि सभामा दर्ता भई कानून न्याय तथा मानवाधिकार समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी ऐन 2071 संशोधन गर्न बनेको विधेयकका मुख्य सवालमा सहजीकरण र छलफल गरी निकालिएको निचोड़को प्रतिवेदन तयार पारिएको हो। कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री समेत रहनुभएका नेता रमेश लेखक, नेकपा एमालेबाट मुख्य सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट नेता जनार्दन शर्मा रहनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मसात गर्नुपर्ने बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले राज्यले प्रदान गर्ने सुविधामा जनताको सम्मान र सहज पहुँच स्थापित गरी सुशासन प्रत्याभूत भए मात्र दिगो शान्ति, सुशासन विकास र समृद्धिको आकांक्षा पूरा हुने बताउनुभयो। त्यस अवसरमा राष्ट्रपति पौडेलले 2,00,000 रूपियाँ राशिको हेमबहादुर मल्ल सम्मान 2079 कूटनीतिज्ञ र प्रशासनविद डाक्टर भेखबहादुर थापालाई प्रदान गर्नुभयो। 5 दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्रागिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरी पुर्याउनु भएको योगदान स्वरूप डाक्टर थापालाई सम्मान प्रदान गरिएको संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिनुभयो। सम्मानित व्यक्तित्व डाक्टर थापाले राष्ट्रिय योजना आयोगको सदस्य सचिव, अर्थ तथा योजना मन्त्रालयको सचिव, नेपाल राष्ट्र बैंकको गवर्नर, नेपाल सरकारको अर्थ सचिव हुँदै अर्थमन्त्री एवं परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ। उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले सड़क बत्तीको विषयमा सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने र फोहोर मैला व्यवस्थापनको दिगो समाधान गर्न सरकार सजग रहेको बताउनुभयो। त्यस अवसरमा फोरमका पदाधिकारीहरूले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफू खुशी सड़क बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायतका विषयमा प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनु भएको थियो। फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सह अस्तित्वबाट सहयोग आदान प्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरू प्रतिबद्ध रहेकाले केन्द्र सरकारबाट हुनुपर्ने सहजीकरणमा प्रधानमन्त्री ओलीको साथ माग्नु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भोरोनिक लोरेन्जोले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई राजनैतिक सहमतिमा टुङ्गो लगाउन लागि जानकारी गराउनुभयो। राजदूत लोरेन्जोले सरकारका प्राथमिकता र लक्ष्यहरू सफलतामा पुगोस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिंगर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकांक्षाका रूपमा रहेको समृद्ध नेपाल, सुखी नेपालीलाई सार्थक बनाउन राष्ट्रसंघको सहयोगको अपेक्षा गर्नुभयो। नेपाली कांग्रेसको आजदेखि शुरू भएको केन्द्रीय समितिको बैठकमा छलफलका लागि विभिन्न 11 प्रस्तावहरू पेश भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आजको बैठकमा महासमिति बैठकमा पेश भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने, भ्रातृ संगठनहरूको अधिवेशनका लागि निर्देशन समिति बनाउने, पार्टीको संगठन विस्तारका लागि 100 दिने सांगठनिक अभियान सञ्चालन गर्ने लगायत विभिन्न 11 प्रस्तावहरू पेश भएको नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। यस्तै बैठकमा पार्टीका विभिन्न तहमा रिक्त पदपूर्ति गर्ने, पार्टीको नियमावली संशोधन, पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिका, क्रियाशील सदस्यता वितरण तथा नवीकरण तथा समसामयिक राजनीति सम्बन्धी प्रस्ताव पेश भएको छ। यस्तै बैठकले आज नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा पार्टीका तर्फबाट दुःख प्रकट गर्नुका साथै यसको यथार्थ छानबिनको माग गरेको छ। बैठकमा मित्र राष्ट्र बंगलादेशको पछिल्लो राजनैतिक घटनाक्रमबारे समेत छलफल हुने र छिट्टै पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने प्रवक्ता डाक्टर महतले बताउनुभयो। आज पेश भएका प्रस्तावहरूमाथि भोलिबाट निरन्तर छलफल हुने र केही दिनमा निष्कर्षमा पुग्ने कांग्रेस प्रवक्ता डाक्टर महतले उल्लेख गर्नुभयो। नेकपा एमाले पार्टीका प्रदेश अध्यक्षहरूलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा प्रदेश अध्यक्षहरूलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिने उल्लेख गरिएको छ। यसअघि प्रदेश अध्यक्षलाई पार्टीको पोलिट ब्यूरो सदस्य सरहको मान्यता दिइएको थियो। एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले पार्टीको संरचना अनुसार एक तह माथि लैजान नमिल्ने भएकाले यसअघि भएको निर्णय पुनविचार गर्दै प्रदेश अध्यक्षलाई पदेन केन्द्रीय सदस्य सरह जिम्मेवारी दिएको स्पष्ट गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बंगलादेशमा रहेका विद्यार्थीहरू सुरक्षित रहेको र नेपाल फर्कन चाहनेलाई सरकारले सहजीकरण गरिरहेको बताउनु भएको छ। विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न आज बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई नेपालमा इन्टर्नशिप गर्ने व्यवस्था मिलाउन सरकारले पहल गरिरहेको जानकारी गराउनुभयो। बंगलादेशमा विभिन्न विषय अध्ययनरत 1478 जना विद्यार्थी बंगलादेश स्थित नेपाली दूतावासको सम्पर्कमा आइसकेको बताउँदै मन्त्री भट्टराईले परराष्ट्र स्वास्थ्य तथा शिक्षा मन्त्रालयको समन्वयमा सरकारले ती विद्यार्थीलाई नेपाल फर्काउन लागि परेको बताउनुभयो। बैठकमा विद्यालय शिक्षा विधेयकमाथि आज पनि 6 जना संशोधनकर्ता सांसदहरूले संशोधन प्रस्तुत गर्नुभयो। संघीय संसद कानून न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ। छलफलमा संशोधनकर्ताहरूले सांसदहरू विधायिका भएकाले गुणस्तरीय विधेयक बनाउने प्रमुख काम भएको भन्दै यसबारे सबैले बुझ्नुपर्ने बताउनुभयो। छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले विधेयकमा सांसदहरूको संशोधन प्रस्तावले सरकारलाई स्वेच्छाचारी हुनबाट जोगाउने भन्दै कानून पनि व्यावहारिक बन्ने बताउनुभयो। सांसदहरूले जलस्रोत विधेयकलाई समय सापेक्ष र समुन्नत बनाउनुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभा पूर्वाधार विकास समितिमा आज भएको जलस्रोत विधेयक 2081मा संशोधनकर्ता सांसदहरूसँगको छलफलमा सांसदहरूले विगत तथा अन्तर्राष्ट्रिय अभ्यासलाई हेरी भविष्यका लागि समेत सापेक्ष हुने गरी विधेयक निर्माण गर्नुपर्ने बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले लैंगिक समानता महिलाको मात्रै समस्या नभई पुरूषहरूको पनि भएको बताउनु भएको छ। आज आयोजित लैंगिक समानताका लागि पुरूष र युवाहरूको सहभागिता विषयक दक्षिण एसियाली क्षेत्रीय संवाद कार्यक्रममा उहाँले नेपाल सरकारले महिला विरूद्धको सबै खालका भेदभावको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने नीति लिएको बताउनुभयो। संयुक्त राष्ट्र संघीय महिला विरूद्धको विभेद उन्मूलन समितिका सदस्य वन्दना राणाले पुरूषको मानसिकतामा परिवर्तन नआएसम्म महिला हिंसा अन्त नहुने बताउनुभयो। अविरल वर्षापछि आएको पहिरोले अवरूद्ध कर्णाली राजमार्ग खुलेको छ। कालीकोटको शुभकालिका गाउँपालिका एक गगनले खोलामा आएको ठूलो ढुंगासहितको पहिरोले गए रातीदेखि अवरूद्ध सड़क खुलाइएको सड़क डिभिजन जुम्लाका सूचना अधिकारी वीर बहादुर जीटीले जानकारी दिनुभयो। सिन्धुलीमा यस वर्ष भुइँकटहरको उत्पादन र बिक्री राम्रो भएपछि किसान उत्साहित भएका छन्। सिन्धुलीको कमलामाई नगरपालिका 8 कर्करीलाई भुइँकटर पकेट क्षेत्र घोषणा गरिसकै पालिकाले विशेष प्राथमिकतामा राखेको छ भने अघिल्ला वर्षहरूमा जस्तो भुइँकटहरको बजार नपाइने समस्या पनि नभएको किसानको भनाइ छ। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
कमलामाई नगरपालिका 8 कर्करेकी धनमाया बुढाथोकीले 10 कट्ठा धान फल्ने खेतमा भुइँकटर खेती गर्नु भएको छ। यस वर्ष भुइँकटरको उत्पादन तथा बिक्री वितरण राम्रो भएपछि उहाँ खुशीले दङ्ग हुनुहुन्छ।
उत्पादन पनि अघिल्लो वर्ष भन्दा अलिक वर्षमा एक साल भए पनि कटरै नै रोप्नु फाइदा बिक्री भइसक्यो 1 लाखको।
त्यस्तै कमलामाई नगरपालिका 8 हात्तीसार्की मनमाया श्रेष्ठले पनि 5,000 भुइँकटर लगाउनु भएको छ। यस वर्ष राम्रो उत्पादन भएपछि बिक्री वितरणमा उहाँलाई पनि समस्या छैन।
सबै घरमै बेचे, तेल बजारको अहिले भर्खरै बेचियो। पहिला पहिला त अब कति बेचिन्थ्यो, बजार नि बोकेर हिँड्थ्यो, त्यति मूल्याङ्कन हुँदैन थियो, धेरै दुःख गर्न पनि गोर्जे एकचोटि यसो झारहरू निकाल्थ्यो, गाडी फाँदियो, फलेपछि टिप्नु पर्ने, त्यति नै हो।
कर्करीका किसान भुइँ कटहर मात्र बेच्दैनन्, त्यसको बिरुवा बेचेर पनि राम्रो आमदानी गर्दै आइरहेका छन्। कमलामाई भुइँ कटहर उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर खड्काले भुइँ कटहरको बिरुवा किन्नका लागि स्थानीयदेखि छिमेकी लगायत अन्य जिल्लाहरूबाट पनि माग भएको बताउनुहुन्छ।
मसँग चन्चन 9 लाख बिरुवाको माग भइरहेछ, भरम 17 वटा आएर छ, 4 लाख बिरुवाको माग, 2 लाख बिरुवाको गाईहरूबाट आएको छ, सुनकोशी गाउँपालिका त्यहाँ पठाए अलिकति 10 हजार बिरुवा।
कमलामाई नगरपालिका 8 कर्करेलाई भुइँ कटहर पोखरी क्षेत्र घोषणा गरेपछि पालिका तथा ओडाले त्यस क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आएको छ। भुइँ कटहरले बजार नपाएर भौतारिँदै किसान हिँड्नु परेको अवस्था छैन। कमलामाई नगरपालिका 8 का ओडा अध्यक्ष कोमल बहादुर श्रेष्ठ,
एक ओडा एक उत्पादन भनेर जुन अब काउली पोखरी क्षेत्रलाई अब छ्यार्टीको लागि पनि प्रोत्साहन दिने भनेर त्यो कार्यक्रम भइराखेको छ। साह्रै बिग्रिँदै नबिग्रेर चाहिँ बजार खोजेर हिँड्नु परेको अवस्था छैन, अब उनीहरूले आफ्नो उत्पादन आफैले लिएर आफैले बेचिराखेको।
अहिले स्थानीय बजार भन्दा पनि भुइँ कटहर पूर्व पश्चिम जाने सवारी साधनका यात्रुहरूले कोसेलीको रूपमा बाहिरी जिल्ला लाने गरेका छन्। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुले।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको घोषणा गर्नुभएको छ। बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका 84 वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उहाँलाई अन्तरिम सरकारको जिम्मेवारी घोषणा गरिएको हो। बंगलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार हुनुभएका मोहम्मद युनुस युरोपबाट भोलि स्वदेश फिर्ती अघि आज देशवासीलाई मुलुक निर्माणका लागि तयार रहन आह्वान गर्नुभएको छ। लामो समयदेखि शासन गर्नुभएकी प्रधानमन्त्री शेख हसिनाले मुलुक छाडेपछि लघुवित्तका अग्रणी एवं नोबेल पुरस्कार विजेता युनुसले अन्तरिम सरकारको नेतृत्व गर्नुहुने राष्ट्रपति कार्यालयले जनाएको छ। श्रीलंकाको सत्तारूढ़ दलले आगामी सेप्टेम्बर 21 हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धाका लागि राजपाक्से परिवारका एक सदस्यलाई अघि सारेको छ। श्रीलंका पोदुजाना पेरामुना पार्टीले राजधानी कोलम्बो स्थित आफ्नो पार्टी कार्यालयमा आयोजित बौद्ध समारोहमा 38 वर्षीय नमाल राजपक्षेलाई उम्मेद्वार बनाएको हो। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालका खाड़ीका राष्ट्रहरूको प्रयास बिमस्टेक राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा लगानी बढ़ाउन आग्रह गर्नुभएको छ। कन्फेडरेशन अफ इण्डियन इण्डस्ट्रीजले त्यहाँको विदेश मन्त्रालयसँगको सहकार्यमा नयाँ दिल्लीमा आयोजना गरेको मन्त्री स्तरीय बिमस्टेकको व्यापार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री भण्डारीले क्षेत्रीय मूल्य श्रृंखला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पुर्याउन तथा बढ़ाउन आग्रह गर्नुभयो। मन्त्री भण्डारले शिखर सम्मेलन सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरू बीचको बहुआयामिक साझेदारी, बलियो सहकार्य, पारस्परिक विश्वास र एकबद्धता मार्फत बंगालको खाड़ी क्षेत्रमा क्षेत्रीय शान्ति, स्थिरता र आर्थिक समृद्धि हासिल गर्ने हाम्रा अटल प्रतिबद्धता र साझा लक्ष्यहरूको वास्तविक पुनस्थापना हो भन्नुभयो। सुदृढ क्षेत्रीय सहयोगले अर्थतन्त्रको पूर्ण क्षमतालाई केही सुधार गर्न, रोजगारी सृजना गर्न र जनताको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्न सक्ने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो। बिमस्टेक व्यापार शिखर सम्मेलनले बजार पहुँच, मूल्य श्रृंखला, एकीकरण, निजी क्षेत्रको वृद्धि र सार्वजनिक निजी साझेदारीमा वृद्धि गर्नका लागि ठोस नतिजा प्रदान गर्ने मन्त्री भण्डारीले बताउनुभयो। मंगलबार उच्च अंकले घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार भने उच्च अंकले सुधार भएको छ। नेप्से परिसूचक 108.35 अंकले बढेर 2759.67 को बिन्दुमा कायम भएको छ। बुधबार 330 कम्पनीहरूका 3,41,267 केटा शेयरहरू 17,95,09,18,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन सबै समूहका उपसूचकहरू बढेका छन्। यस दिन 10 वटा कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्न प्रस्ताव गर्नुभएको छ। भारतको नयाँ दिल्लीमा जारी बिमस्टेक बिजनेस सम्मेलन 2024 बिमस्टेक क्षेत्रमा क्रस बोर्डर लिंकेज एण्ड ट्रेड इन्फ्रास्ट्रक्चर विषयक सत्रमा अध्यक्ष ढकालले बिमस्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्नेमा जोड़ दिनुभएको हो। ढकालले सदस्य राष्ट्रहरूलाई व्यापार सहजीकरण र प्रवर्धन गर्न, सीमापार सम्बन्धको राम्रो विकास गर्न, आवश्यक पूर्वाधारको विकास गर्नका लागि स्रोत र साधन उपलब्ध गराउन क्षेत्रीय पूर्वाधार कोष आवश्यक रहेको बताउनुभयो। ढकालले नेपालको पूर्व पश्चिम राजमार्गलाई भारतको मध्य क्षेत्र र बंगलादेशसँग जोडेर, म्यानमार र भारतलाई पनि जोडेर क्षेत्रीय सञ्जालका लागि उपयोग गर्न सकिने बताउनुभयो। ढकालले नेपाल जस्ता भू परिवेष्टित मुलुकका लागि विद्यमान विमानस्थलहरूको सहज सञ्चालनको आवश्यकता रहेको उल्लेख गर्दै बिमस्टेकका सबै सदस्य राष्ट्रलाई क्षेत्रीय हवाई सम्पर्क अभिवृद्धि गर्ने विषयमा छलफल गर्न पनि आग्रह गर्नुभयो। चार वर्षपछि पूर्वी नाका काँकड़ भित्ताबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ। कोरोना महामारीपछि भारत सरकारले त्यस नाकाबाट भूटान बाहेकका पर्यटकहरूको आवागमन बन्द गरेको थियो। भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आए लगतै पर्यटकको आवाजावत शुरू भएको अध्यागमन कार्यालय काँकड़ भित्ताका प्रमुख मोहन पनेरले जानकारी दिनुभयो। सल्यानबाट गत आर्थिक वर्षमा 3 करोड़ रुपियाँ बढ़ीको खोटो निकासी भएको छ। जिल्लाका विभिन्न सामुदायिक वनबाट 3,17,70,000 रुपियाँको खोटो निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। कार्यालयले गत आर्थिक वर्ष 2080-81 2,542 मेट्रिक टन खोटो निकासी गरेको थियो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद। काभा महिला भलिबल नेशन्स लीग उपाधि भारतले जितेको छ। नेपाल र भारतबीचको फाइनल खेलमा भारतले 3-2 सेटमा हराउँदै उपाधि जितेको हो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर हलमा भएको खेलमा भारतले उपाधि जितेको हो। इरान भने तेस्रो भएको छ। श्रीलंकालाई 3-0 सोझो सेटमा हराउँदै इरान तेस्रो भएको हो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर हलमा आज भएको खेलमा श्रीलंका विरूद्ध इरानले शुरूआत राम्रो गर्यो। पहिलो सेट 25-22 जित्दै 1-0 अग्रता बनायो। दोस्रो सेटमा भने श्रीलंकाले युवा टोली इरानलाई चुनौती दियो। शुरूदेखि नै प्रतिस्पर्धात्मक बनेको सेटमा इरानले नै बाजी मार्यो। 28-26 दोस्रो सेट जितेर इरानले 2-0 स्पष्ट अग्रता बनायो। 2-0 पछि परेको श्रीलंका तेस्रो सेटमा झनै निरीह बन्यो, जहाँ इरानले 25-17 तेस्रो सेट आफ्नो पक्षमा पार्यो। इरानले लीग चरणमा पनि श्रीलंकालाई हराएको थियो। सहज जितका साथ इरान तेस्रो भयो, श्रीलंका भने चौथो भयो। इरान सेमी फाइनलमा नेपालसँग र श्रीलंका भारतसँग पराजित भएको थियो। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 50.9 मिलीमिटर। काठमाडौँको अधिकतम 28.9 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 25.8 मिलीमिटर। पोखराको अधिकतम 30.8 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 2.8 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 51.8 मिलीमिटर। र दिपायलको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 17.5 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। एयर डायनेस्टीको हेलिकप्टर शिवपुरीमा दुर्घटना हुँदा 5 जनाको मृत्यु। दुर्घटनाको छानबिन गरी 30 दिनभित्र प्रतिवेदन पेश गर्न सरकारद्वारा जाँचबुझ आयोग गठन। प्रमुख 3 दलका शीर्ष नेता समक्ष शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकमा सहजीकरण गर्न गठित कार्यदलद्वारा प्रतिवेदन पेश। यसै अधिवेशनबाट विधेयक पारित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको सांगठनिक अभियान सञ्चालन लगायत 11 प्रस्तावमा छलफल शुरू। बंगलादेशको अन्तरिम सरकारको जिम्मेवारी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई र काभा महिला भलिबल नेशन्स लीगको उपाधि भारतलाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।